كتاب أنزلناه إليك مبارك ليدبروا آياته وليتذكر أولو الألباب.
السلام عليكم ورحمة الله وبركاته. القرآن حياتي. آج ہمارا پارا نمبر 21 ہے، لیکچر نمبر 22، سورہ لقمان کی آیہ نمبر 6 اور 7 ہے. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارین الحق حقا وارزقنا اتباعہ وارین الباطل باطلا وارزقنا اجتنابہ، آمین یا رب العالمین. ومن الناس من یشتری لہو الحدیث لیدل عن سبیل اللہ بغیر علم ویتخذها ہزوا اولئک لہم عذاب مہین. وإذا تتلى عليه آياتنا ولا مستكبرا كأن لم يسمعها كأن في أذنيه وقرا فبشره بعذاب أليم. ترجمہ ہے، اور انسانوں ہی میں سے کوئی ایسا بھی ہے جو کلام دل فریب خرید کر لاتا ہے تاکہ لوگوں کو اللہ کے راستے سے علم کے بغیر بھٹکا دے اور اس راستے کی دعوت کو مذاق میں اڑا دے، یعنی قرآن کی دعوت کو مذاق میں اڑا دے. ایسے لوگوں کے لیے سخت رسوا کن عذاب ہے، یا ذلیل کرنے والا عذاب ہے. اسے جب ہماری آیات سنائی جاتی ہیں تو وہ بڑے تکبر کے ساتھ اس طرح رخ پھیر لیتا ہے، منہ پھیر لیتا ہے، گویا کہ اس نے سنا ہی نہیں، گویا کہ اس کے کان بہرے ہیں. اچھا، خبر سنا دو اسے ایک دردناک عذاب کی، اس کے لیے عذاب علیم ہوگا. آج کا ہمارا ٹاپک ہے لہو الحدیث، اور لہو الحدیث سے مراد ایسی بات، ایسا کلام، ایسی مشغولیت جو انسان کو اللہ کے راستے سے روک دے، جو انسان کو قرآن سے، دین کے راستے سے، اسلام کی باتوں سے، نیکی کے کاموں سے، نیکی کے راستے پر چلنے سے روک دے. یعنی انسان اتنا مصروف ہو جائے، اپنے آپ کو اتنا مشغول کر لے، یا اپنے آپ کو اس طرح سے ڈائیورٹ کر لے کسی دوسری مشغولیت میں یا کاموں میں، کہ جو اصل کام ہے، جو اوریجنل کام ہے، جو اس کی زندگی کا مقصد ہے، وہ رہ جائے باقی یا وہ ہو نہ پائے. تو پہلے لہو الحدیث کے معنی کو سمجھنے کی ضرورت ہے کہ لہو الحدیث ہے کیا. یہ لہو الحدیث یہاں لفظ آیا ہے قرآن میں آیت نمبر 6 میں، کہ کوئی شخص ایسا ہے جو کلام دل فریب خرید لاتا ہے. حدیث بات کو یا کلام کو کہتے ہیں. حدیث اچھی بھی ہو سکتی ہے، حدیث کا مطلب ہوتا ہے بات. ہم سمجھتے ہیں اصل میں، چونکہ ہم لوگ جو اردو جاننے والے ہیں وہ سمجھتے ہیں کہ حدیث صرف رسول اکرم کی بات کو ہی حدیث کہتے ہیں، تو ایسی بات نہیں ہے. حدیث ہر بات کو کہا جاتا ہے. اور لہو الحدیث لغو بات، بیکار بات، کھیل کود والی بات، ایسی باتیں جو انسان کو اپنے اصل مقصد، اپنے اصل ہدف سے ہٹا دے. جیسے کہ مثال کے طور پر آپ کو ایک نشان دیا گیا کہ آپ کو وہاں تک دوڑنا ہے، اور وہ نشانی کو آپ مسلسل دیکھتے رہتے ہیں. آپ نے دیکھا ہوگا کہ جب لوگ دوڑ کا مقابلہ کرتے ہیں تو سامنے ایک نشان لگا دیا جاتا ہے کہ وہاں تک آپ کو پہنچنا ہے، اور اس پر ہر ایک کی نظر ہوتی ہے کیونکہ وہاں پہلے پہنچنا ہے. تو اگر آپ وہ ہدف سے نظر ہٹا دیں گے، جو ٹارگیٹ ہے آپ کا وہاں سے نظر ہٹا دیں گے، اور آپ دوڑ کے مقابلے میں بھاگتے بھاگتے آپ کو راستے میں اس طرف کے کہیں رائٹ سائڈ میں کوئی منظر خوبصورت نظر آئے، وہ نظر آ رہا ہے منظر، آپ اس کو دیکھنے میں مشغول ہو جائیں گے، بزی ہو جائیں گے، یا لیفٹ سائڈ میں آپ کو بہت سارے کچھ اور اٹریکشن نظر آ رہے ہیں، کچھ چیزیں آپ کو ٹیمپٹ کر رہی ہیں، اور آپ کو دوڑ کا مقابلہ چھوڑ کر اس کو دیکھنے میں لگ گئے تھوڑی دیر کے لیے، صحیح، تو کیا ہوگا آپ بتائیے؟ کیا آپ اپ کے ٹارگیٹ تک پہنچ سکیں گے جو آپ کو ہدف دیا گیا تھا، یعنی آپ کو اچیو کرنا تھا وہاں پہنچ کر کوئی چیز، تو کیا آپ وہ اچیو کر سکیں گے، حاصل کر سکیں گے؟ نہیں کر سکتے. تو یہی لہو الحدیث ہے. اسی سے سمجھیے کہ جیسے مثال کے طور پر آپ مسجد جا رہے تھے، آپ کو نماز پڑھنی تھی، لیکن راستے میں کوئی مل گیا آپ کو، پرانا دوست آپ کا، چاہے جینٹس ہو چاہے لیڈیز ہو، اور وہ آپ کو وہاں باتوں میں اتنا الجھا گیا کہ کیا کروں یار، اتنا پریشان تھا، ایسا ویسا، وہ اپنی ساری کہانی سنانے لگ گیا. یا کوئی لیڈی ہے، وہ آپ کو ساری کہانی سنانے لگ گئی کہ میرے ساتھ یہ ہو گیا، ایسا ہوا، ویسا ہوا، اور وہ لمبی کہانی سناتے سناتے جماعت کا ٹائم نکل گیا اور نماز ختم بھی ہو گئی. तो एक्चुअली ये क्या है, लाहवल हदीस। क्योंकि आपको क्या करना था कि आपको उस वक्त उसे रोकना था और कहना था कि भाई जो भी मसला है हम नमाज के बाद डिस्कस कर लेंगे, पहले नमाज के लिए चलते हैं। तो आज भी दुनिया में ऐसे लाहवल हदीस की इतनी कसरत है, उस ज़माने में भी थी और आज उससे ज़्यादा है। आप इमेजिन करिए कि उस ज़माने में भी हम सोचते कि अच्छा टीवी नहीं था, इंटरनेट नहीं था, लैपटॉप नहीं था, टैब मोबाइल वगैरह ये सब कुछ नहीं थे, जो क्या कहते हैं जैसे बड़ी स्क्रीन जो होती है बाहर जो लोग देखते हैं जाकर, अब सिनेमा हॉल जो होता है जहाँ बाहर दिखाई जाती है ना चीज़ें, तो पहले ज़माने में वो भी नहीं थे। तो लोग भला कहाँ मशगूल होते होंगे, लोगों को क्या अट्रैक्शन होगा, लोगों के लिए क्या फजूल और लगवियात की चीज़ें थी उस ज़माने में। तो उस ज़माने में भी थी, आपने अलिफ लैलवी दास्तान सुनी होगी, है ना, बल्कि मुझे लगता है हमारे हिंदुस्तान पाकिस्तान में भी ये इतनी मशहूर हुई थी कि टीवी पर जो ड्रामे आते थे अलिफ लैलवी दास्तानों के, यानी बिल्कुल ख्वाबो ख्याल की बात नहीं, क्योंकि अरब में ये दास्तानें बहुत मशहूर थी। कहा जाता है कि ये ऐसी दास्तानें थी जो हज़ारहा एपिसोड पर मुश्तमिल थी, यानी बस सुनाते चले जाना किससे कहानियाँ, क्योंकि ये ख्याली दास्तानें थी, यानी ख्याली प्लाव थे, बस सिर्फ एक इमेजिनेशन के लोगों को इस तरह से अट्रैक्ट करना या ऐसे ख्याली बातें उनको बनाकर पेश करना कहानियाँ कि वो लोग उसमें मशगूल हो जाएं। आप देखें क़ुरान में अक्सर मुशरिकीन का ये कौल नकल किया गया है कि काला असातीरुल अव्वलीन, जब उनको क़ुरान सुनाया जाता था तो वो कहते थे कि ये तो अच्छा, ये तो ये पहले लोगों की स्टोरीज़ हैं, कहानियाँ हैं। असातीर का जो लफ्ज़ है वो भी काबिल गौर है, असातीर अलिफ सीन और खड़ा ज़बर और तो ये रा उसमें होता है, तो या रा असातीर। और कहा जाता है कि जो एक, यानी हम जो आज इंग्लिश में ये जो लैटिन होती है उसमें जो स्टोरी कहते हैं, तो स्टोरी ये असातीर एक ही है देखा जाए तो। यानी स्टोरीज़ भी क्या होती हैं असल में, कि आपको वो मशगूल कर देती हैं, यानी कहानियों में इंसान इस क़दर मशगूल हो जाता है, इस क़दर इन्वॉल्व हो जाता है और ऐसे वो उसमें क्या कहेंगे, जैसे एक तरह से ट्रांस में आ जाता है। नहीं, जब आप कहानी सुनते हैं तो आप उसमें इतना गुम हो जाते हैं कि आपको आसपास की खबर ही नहीं होती। तो पहले ज़माने में भी लोगों के पास ऐसी कुछ उनकी चीज़ें थीं जिससे वो लोगों को अट्रैक्ट करते थे। अरब लोगों का ये आम मामला था कि वो रातों के वक्त बैठ कर किस्से कहानियाँ सुनाया करते थे, और अब इतने किस्से कहानियाँ तो हो नहीं सकते थे, लिहाजा इमेजिनरी यानी अपने इमेजिनेशन से ही किस्से कहानियाँ बनाकर लोगों को सुनाते थे ताकि लोग उससे अट्रैक्ट हों। यानी उस वक्त भी उन्होंने इंटरटेन के लिए, जैसे आज टीवी ड्रामे हैं या फिर फिल्में हैं, जो भी कुछ है, म्यूज़िक है, सारी चीज़ें आप ले लें, इसमें जितनी भी जो इससे रिलेटेड चीज़ें आती हैं वो सब आप इसमें शामिल कर लीजिए। तो आप देखिए आज भी प्राइम टाइम जो कहते हैं ना 9 बजे की स्टोरीज जो आती हैं, ड्रामे जो आते हैं, उसका पैसा अलग ही होता है। यानी जब जो लोग प्ले करते हैं सारे ड्रामे या वगैरह, तो ऐसा खाली वक्त लोगों का जिसमें लोगों को ज़्यादा देखने का मौका मिले, उसकी पेमेंट अलग होती है, बहुत ज़्यादा पैसे मांगते हैं। तो उस ज़माने में भी रात के वक्त वो लोग ऐसे ही किस्से कहानियाँ लेकर बैठ जाते थे। और जब रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम इस दावत को लेकर उठे और आपको नबूवत से सरफराज किया गया 40 साल की उम्र में, और क़ुरान नाजिल होना शुरू हुआ और आपसे कहा गया कि ए ओढ़ लपेट कर सोने वाले उठ जाइए और लोगों को ख़बरदार कीजिए, इस क़ुरान के ज़रिए से लोगों को ख़बरदार कीजिए कि क़यामत आने वाली है, हिसाब किताब कायम होने वाला है, लिहाजा तुम अपने एक रब पर ईमान लाओ और अपनी आखिरत की तैयारी करो। जब ये दावत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने लोगों के सामने पेश की तो वो लोग हैरान हो गए, कहने लगे अच्छा एक रब को हम कैसे माने, क्या भला इंसान मर कर जब सड़गल जाएगा और मिट्टी बन जाएगा उसे दोबारा कैसे उठाया जाएगा, और ये ज़िंदगी तो हमें एक ही दफ़ा मिली है, इससे तो सिर्फ हमें हल्ला गुल्ला खेल कूद में और इन्जॉय करते हुए गुजारना चाहिए। कहते हैं कि ज़िंदगी एक ही बार मिली है, खूब इन्जॉय कर लो। तो कुफारे मक्का का भी यही हाल था और आसपास के अरब लोगों का भी यही हाल था कि उन्होंने कहा कि हम तो आज़ादाना ज़िंदगी गुजारने के आदी हैं, हम तो अपनी मर्ज़ी की ज़िंदगी गुजारने के आदी हैं, ये तुमने क्या हमारे लिए चीज़ पेश कर दी हमारे सामने, ये क्या है कि अपनी ज़िंदगी को एक इताअत में ढाल दो, अपनी ज़िंदगी को एक सांचे में ढाल लो इस्लाम के, या हम सिर्फ दीन के ही होकर रह जाएँ, अल्लाह ही के होकर रह जाएँ। तो उस ज़माने में उन लोगों को बहुत ज़्यादा इस बात पर हैरत थी कि अच्छा हम लगवियात छोड़ दें, हम ये किस्से कहानियाँ छोड़ दें, हम ये इन्जॉयमेंट छोड़ दें और सिर्फ दीन के लिए लग जाएं, अल्लाह अल्लाह, नहीं नहीं भाई ये कैसे हो सकता है। और आज भी आप देखें कि आज तो हमको इस बात का एहसास ही नहीं है, आज तो हम इस कदर इतने ज़्यादा इन्वॉल्व हैं। वो तो नॉन मुस्लिम थे, वो अभी ईमान नहीं लाए थे, लेकिन आज हम मुसलमान होते हुए भी, कलमा गो होते हुए भी, हमको मालूम है कि एक मुसलमान का मतलब क्या है, उसके मानी क्या है कि अपने आप को सरेंडर कर देना, अपने आप को अल्लाह ताला की इताअत में झुका देना, अपनी मर्ज़ी को छोड़ देना। लेकिन आज आप बताइए कि कितने हम में से लोग ऐसे जिन्होंने अपने आप को सरेंडर कर दिया है। आज हमारी ज़िंदगियाँ किन रास्तों पर गुजर रही हैं, चल रही हैं, आज हम किन बातों में मशगूल हैं, हमारी ज़िंदगी का मकसद क्या है आप बताइए, आज हमारा वक्त ज़्यादा से ज़्यादा कहाँ गुजरता है आप बताएं। आप ख़ुद अपना एहतसाब करिए, यहाँ पर मैं और आप हमको ख़ुद को अपना एहतसाब करने की ज़रूरत है, क्योंकि कोई पकड़ कर हमें नहीं ला सकता इस तरफ नेकी के रास्ते पर। आज हमने इतनी लगवियात में अपने आप को उलझा लिया कि हम उसको लगवियात भी नहीं समझते हैं। इसीलिए आप पहले लग्व का मतलब समझें। लहवल हदीस क्या है? हवा ही से निकला है लहवा, लहवल हदीस, लाइबुम व लहवन। ये कुरान में लफ्ज़ बहुत दफ़ा आया कि वो खेल तमाशे में, यानी लहवल हदीस खेल तमाशों की ऐसी बातें जो आपको अट्रैक्ट कर दे। तो ऐसी बात जो आदमी को अपने अंदर मशगूल करके हर दूसरी चीज़ से गाफिल कर दे, ये लहवल हदीस है। क्या आज मुझे अपनी आखिरत की फ़िक्र है? क्या आज मुझे इस बात की परवाह है, या मुझे सोच आती है कि मुझे इस दुनिया से एक दिन जाना है और मुझे अपनी ज़िंदगी का एक एक लम्हे का हिसाब देना है अल्लाह ताला के आगे? आज मैं किन कामों में मशगूल हूँ? आज मेरा वक्त कहाँ गुजरता है? कितनी देर सोती हूँ? कितनी देर खाने पीने में लगाती हूँ? कितनी देर गपशप में लगाती हूँ? कितनी देर टीवी ड्रामों में लगाती हूँ? कितनी देर मैं, क्या क्या मेरी मशगूलियात हैं, मैं ख़ुद सोच लूँ इसके बारे में। और इसीलिए इसके मानी जो आमतौर पर ये लफ्ज़ इस्तेमाल होता है, बुरी और फजूल और बेहुदा बातों के लिए, बेकार की बातों में डिस्कशंस, बस डिस्कशंस चल रहे हैं, घंटों गुजर जाते हैं, डिस्कशंस ख़त्म नहीं होते। और क्या बात है, अक्सर मैंने ये भी देखा है लोगों को कि बेचारे कहकर, यानी गल्फ़ कंट्रीज़ में रहने वालों को भी देखा है कि कहते कि यानी बस यहाँ के रहने वालों की बुराइयाँ, आपको पता है यहाँ के लोग कैसे हैं, कैसा लिबास पहनते हैं, कैसे अंदर रहते हैं, कैसा इनका हाल है, ये वो। आप दूसरे कौमों के बारे में क्यों बातें कर रहे हैं भाई? आपको अपनी फ़िक्र होनी चाहिए। आप ये देखें कि आप ख़ुद क्या कर रहे हैं। अगर दूसरी कौमें बर्बादी की तरफ जा रही हैं, बेहयाई की तरफ जा रही हैं, फहाशी की तरफ जा रही हैं, तो हमको तो अपनी फ़िक्र ज़्यादा होना चाहिए कि हम कहीं उनके रास्ते पर ना चल निकले। तो उन लोगों की बात नहीं कि वो लोग कैसे ज़िंदगी गुजारते हैं, उनका हाल हुलिया कैसा है, उनका लिबास कैसा है, कैसे बुरे लिबास पहनते हैं, उनके ऊपर बातें। जब वो उनकी बातें करते हैं तो एक्चुअली बेहयाई की तो बातें हो रही हैं ये। तो बुरी बातों के लिए लफ्ज़ इस्तेमाल होता है लहवल हदीस, फजूल बातों के लिए, बेकार की बातों के लिए जिसका कोई फ़ायदा नहीं है, और बेहुदा बातें यानी जो बेहयाई वाली बातें हैं, गपशप, खुराफात, हंसी मजाक, दास्तानें, अफसाने, गाना बजाना, ये सारी चीज़ें इसमें आ जाएंगी। अब आप खुद सोच लीजिए कि आज मुसलमानों की अक्सरियत का और स्पेशली हमारी यंग जनरेशन का वक्त कहाँ खर्च होता है, कहाँ लगता है। और अगर हम थोड़ा सा कुरान पढ़ने के लिए बुलाएं, या थोड़ा सा कुरान सुनने के लिए बुलाएं, या कहें कि अच्छा ठीक है भाई कोई अच्छी किताब का मुताला ही कर लो जिससे तुम्हारी ज़िंदगी, दुनिया, आखिरत दोनों संवर सकती है, लेकिन आप बताइए कि आज किताबें पढ़ने का कितना शौक़ है हमारे बच्चों को, हमारी जनरेशन को, हमारे घर के लोग, जो भी अतराफ़ के लोग हैं उनको, घरों के आसपास जो लोग बसते हैं, आप अपने अतराफ़ में ख़ुद जायज़ा ले लीजिए और ख़ुद देख लीजिए कि कितने लोग हैं जिनको इन अच्छे कामों से दिलचस्पी है या फजूलियात से दिलचस्पी है। इवन अगर हमारी कोई मजलिसें हैं, चाहे वो हमारे ख़ानदान वालों के साथ हो, हमारे बहन भाइयों के साथ हो, या हमारे रिश्तेदारों के साथ हो, या हमारे मिलने जुलने वालों के साथ हो, अगर उसमें आप ज़्यादा देर बैठकर फजूल गुफ्तगू कर रहे हैं, थर्ड पर्सन की बातें कर रहे हैं, इसकी बुराई उसकी बुराई, ये सब महफिलें भी लहवल हदीस में आ जाएगी। तो लहवल हदीस से मुराद हर वो बात, हर वो खेल, शुगल, यानी शुगल कहते हैं मशगूलियत को, किसी चीज़ में बिज़ी हो जाना, या तफरी, इंटरटेनमेंट कह सकते हैं आप इसको, या इन्जॉयमेंट कह सकते हैं, यानी आप देखिए तफरी करना नाजायज़ नहीं है इस्लाम में। आप पिकनिक मना सकते हैं, लेकिन अपनी ज़िंदगी का मकसद ही पिकनिक बना लेना, ये जायज़ नहीं है। जो चीज़ इंसान को अल्लाह की याद से गाफिल कर दे, जो चीज़ इंसान को अपनी ज़िंदगी के मकसद से हटा दे, जो चीज़ इंसान को अपने हदफ से हटा दे, वही लहवल हदीस है। और अब्दुल्लाह इब्ने मसूद रज़ी अल्लाह अन्हु कहा करते थे, اور قسم کھا کر کہتے تھے۔ صحیح حوالے سے ثابت ہے، کئی روایت ہم کو ملتی ہے۔ عبداللہ بن مسعود رضی اللہ عنہ بہت مشہور صحابی تھے، اور ان کے بارے میں آتا ہے کہ انہوں نے دین کا بہت زیادہ علم پھیلایا۔ ایٹ اے ٹائم ان کی مجلس میں 3,000 اسٹوڈنٹس ہوا کرتے تھے، ماشاءاللہ۔ آپ امیجن کریں کہ کس قدر علم کا خزانہ ہوں گے۔ تو وہ اللہ کی قسم کھا کر کہا کرتے تھے، اس آیت کی روشنی میں اور اس آیت کی تفسیر میں ان کے ہم کو الفاظ ملتے ہیں، کہ قرآن میں لہو الحدیث کا لفظ گانے اور موسیقی کے لیے آیا ہے، یعنی میوزک کے لیے آیا ہے یا سانگز کے لیے آیا ہے۔ وہ کہتے تھے کہ گانا بجانا دل میں یوں نفاق پیدا کرتا ہے جیسے پانی سے گھاس اور سبزہ اگاتا ہے۔ جیسے بارش پڑتی ہے آپ دیکھیں کیسے زمین لہلہا اٹھتی ہے، ہر طرف گرینری نظر آتی ہے نا، سبزہ لہلہا اٹھتا ہے۔ تو وہ کہا کرتے تھے کہ یہ گانا بجانا اور میوزک دلوں میں نفاق پیدا کرتا ہے۔ اللہ رحم کرے، آپ دیکھیں کہ نفاق کتنی بری چیز ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اگر کوئی ایک حصہ بھی ہے نفاق کا، وہ بھی قابل قبول نہیں ہے۔ اور نفاق کی تو منافقوں کی عادت تھی کہ زبان پہ کچھ اور دل میں کچھ اور، تو مومن تو کبھی منافق نہیں ہو سکتا نا۔ اور رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ میری امت میں سے کچھ ایسے لوگ پیدا ہوں گے جو زنا کو، ریشم کو، ساز و مضراب کو اور گانے بجانے کو حلال کر لیں گے۔ ساز و مضراب یعنی جو انسٹرومنٹس ہوتے ہیں سارے موسیقی کے، یعنی میوزک کے جتنے انسٹرومنٹس ہیں اس کو مضراب کہتے ہیں، ساز کہا جاتا ہے، تو لوگ اس کو حلال کر لیں گے۔ کئی لوگوں کو دیکھا ہے، اتنی حیرت ہوتی ہے کہ کئی مسلم گھرانے ہیں جن کے بچے میوزک کی تعلیم حاصل کر رہے ہیں، اتنا دکھ ہوتا ہے دیکھ کر کہ نہیں آج ہم کہاں کھڑے ہیں اور ہمارا کیا حال ہے۔ اور یہاں تھوڑی دیر رک کر سوچنے کی ضرورت ہے کہ آج لہو الحدیث میں کس طرح سے مبتلا ہے لوگ۔ اور یہاں پر آپ دیکھیں کہ جو شخص خرید کر لایا تھا یہ میوزیکل انسٹرومنٹس، کہا جاتا ہے اس کے بارے میں، یعنی اس آیت کی تشریح کے بارے میں ابن ہشام اپنی سیرت میں لکھتے ہیں، اور یہ زمانۂ نزول، یعنی جو آیت کا زمانۂ نزول ہے، اس کی کوئی آتھینٹک حدیثیں ہم کو نہیں ملتی ہیں، لیکن زمانۂ نزول ہمیشہ یہ سیرت میں ملتا ہے ہم کو، تو سیرت سے پتہ چلتا ہے یا دوسری روایت سے پتہ چلتا ہے کہ ان آیات کے پیچھے کیا معاملہ تھا، کب اور کس وقت یہ آیت نازل ہوئیں، اس کو شان نزول کہا جاتا ہے۔ اللہ نے موقع دیا انشاءاللہ تو اگلے رمضان میں ہم علوم القرآن یا آیت کا شان نزول پڑھیں گے انشاءاللہ۔ تو اس کے بارے میں آتا ہے عبداللہ بن عباس، بیہقی اور کئی لوگوں نے اس کو روایت کیا ہے، اور جو بہت مشہور مفسرین ہیں وہ اس کے بارے میں لکھتے ہیں، جیسے مقاتل ہے اور بھی بہت سارے اس کے اسباب نزول کے بارے میں لکھتے ہیں، اور ابن عباس رضی اللہ عنہ بھی اس پر اضافہ کرتے ہیں کہ اس زمانے میں ایک شخص تھا نظر بن حارث اس کا نام تھا، اور یہ بھی دشمنان اسلام میں سے تھا، جیسے کہ ابو جہل، ابو لہب اور اخنس بن شریق اور بھی بہت سارے جتنے اس وقت کے بڑے بڑے مشہور نام تھے دشمنان اسلام کے، آپ امیجن کر لیں۔ تو اس میں نظر بن حارث نامی ایک شخص تھا، تو اس نے جب دیکھا کہ لوگ اسلام کی طرف راغب ہو رہے ہیں اور کفار مکہ کا ہر حربہ ناکام ہو رہا ہے لوگوں کو اسلام سے روکنے کے لیے، انہوں نے رسول اکرم کو شاعر کہہ دیا، جادوگر کہا، مجنو کہا، کذاب کہا، نعوذ باللہ، بہت کچھ کہہ دیا، ساحر کہا، لیکن یہ سب کہنے کے باوجود بھی لوگ قرآن سے رک نہیں رہے تھے، لوگ قرآن کی طرف راغب ہو رہے تھے، رسول اکرم کی دعوت سے اٹریکٹ ہو رہے تھے اور مسلمان ہوتے چلے جا رہے تھے۔ تو جب ان لوگوں نے آپس میں میٹنگ کی تو نظر بن حارث نے کہا کہ تم لوگ اس کا کچھ توڑ نہ کر سکے، یعنی تم لوگوں سے نہ ہو سکا یہ کام، یعنی قرآن کی دعوت کو روکنے کا کام تم سے نہیں ہو سکا، ٹھہرو میں اس کا کچھ توڑ کرتا ہوں۔ اس کے یہ الفاظ ملتے ہیں ہسٹری میں، اور کہا جاتا ہے کہ وہ عراق گیا اور وہاں کا ایک شہر ہے ہیرا گیا، اور وہاں پر جو داستانیں مشہور تھیں رستم و اسفندیار کی داستانیں، جیسے جو جس کو آپ الف لیلوی داستانیں کہتے ہیں، اور آج بھی ٹی وی وغیرہ پر میرے خیال سے آتی رہتی ہوں گی، پہلے تو بہت سنتے رہتے تھے کہ کئی کئی سالہ سال تک یہ اسٹوریز چلتی رہتی ہیں، تو عرب میں بہت مشہور تھی الف لیلوی داستانیں، اور یہ خیالی تخیلاتی کہانیاں تھیں اصل میں، نہیں امیجنری کہہ سکتے آپ جس کو۔ تو بہرحال کہا جاتا ہے کہ نظر بن حارث ہیرا گیا اور وہاں سے وہ داستانیں اور ایسے قصہ گو لوگوں کو لے کر آیا، یعنی جو اسپیشل لوگ ہوا کرتے تھے جو اس قدر خوبصورتی کے ساتھ قصے کہانیاں سناتے تھے کہ یعنی آپ ایسے سمجھتے تھے کہ جیسے گویا منظر وہ آپ کی نظروں کے سامنے چل رہا ہو، ایسے وہ داستان گو ہوتے تھے۔ پہلے زمانے میں داستان گو ہوا کرتے تھے جو داستانیں سناتے تھے، یعنی قصے کہانیاں سناتے تھے، تو انسان کو ایسا محسوس ہوتا تھا سننے والوں کو کہ گویا کہ وہ اپنی نظروں کے سامنے دیکھ رہا ہے۔ کچھ لوگوں کی عادت ہوتی ہے نا ایسی، یعنی ایسا وہ بیان کریں گے واقعہ کہ آپ کے سامنے پورا منظر چل جائے گا، ٹھیک ہے۔ تو کہا جاتا ہے کہ وہ وہاں ہیرا گیا और कुछ उसने कुछ लोगों को लिया जो दास्तान को थे, किससे कहानियाँ वहाँ से वो उसने लोगों को लिया, वो किससे कहानियाँ लाया, और कुछ लौंडियों को भी उसने ख़रीदा। ऐसी गाने बजाने वाली औरतों को वो ख़रीद लाया जो गाना बजाना जानती थी, और मक्का में लाकर उसने स्पेशली उनको ट्रेनिंग दी और कहा कि जहाँ जहाँ भी तुम्हें लगता है कि कोई शख्स कुरान की तरफ अट्रैक्ट हो रहा है, कोई शख्स इस्लाम की तरफ रागिब हो रहा है, तुम उसके पीछे लग जाना और उसको ये किस्से कहानियाँ सुनाना, उसको शराब में और ये गाने बजाने में मसरूफ़ कर देना, ताकि फिर वो इन चीज़ों से अट्रैक्ट होकर, इन चीज़ों की वजह से टेम्प्ट होकर इस्लाम का रास्ता या कुरान का रास्ता छोड़ दे। इन्हें कुरान ना सुने लोग, इस वजह से उन लोगों ने गाने बजाने उसके मुकाबले में लेकर आए। सोचिए कि उस ज़माने के मुजरमीन ने भी यही काम किया था, और आज के मुजरमीन भी यही काम करते हैं जो शैतान के चेले हैं, जिनको कुरान से और इस्लाम से दुश्मनी है, और उनके फॉलोवर्स भी बहुत ज़्यादा हैं, क्योंकि उनको ये ज़िंदगी पसंद नहीं आती है, क्योंकि वो इसको तकड़बंदी और जकड़बंदी की ज़िंदगी कहते कि अच्छा ये क्या है कि बस नेकी के काम ही करते चले जाओ, ज़िंदगी तो इन्जॉय करने के लिए है। आज आप बताइए कितने मुसलमान लोग ऐसे हैं, चाहे वो एजेड हों, बूढ़े हों, या बच्चे हों, या जवान हों, कि इन्हें कभी कभी बहुत दुख होता है देखकर, कुछ लोगों को जब देखते हैं कि इतने बूढ़े हो गए, इतने एजेड हो गए हैं और अब आखिरी उम्र गुजार रहे हैं अपनी, लेकिन मुसलसल टीवी में लगे हुए हैं, क्योंकि बूढ़े लोगों को कुछ काम ही नहीं है, क्योंकि हमने आज हमारी ज़िंदगी में हमने ऐसा हाल कर दिया कि बूढ़े लोगों को बिल्कुल नाकारा एक अज़्ब मुअत्तल की तरह बना दिया, कि उनसे ना बातचीत करते हैं, ना उनसे कुछ काम लेते हैं, ना उनके तजुर्बा से फ़ायदा उठाते हैं। अब वो फिर बाज़ोकत ऐसे बूढ़े लोग टीवी के होकर रह जाते हैं, जबकि आखिरी उम्र तो अल्लाह ताला से तौबा करते हुए, जिक्र अस्कार करते हुए गुजारनी चाहिए। आखिरी उम्र की बात नहीं है ये, एक्चुअली हमारे सिर्फ हिंदुस्तान पाकिस्तानी या जो हमारा एशियन कंट्रीज़ हैं उनमें ही कॉन्सेप्ट है कि इबादत सिर्फ बुढ़ापे में की जाए। अगर आप इंडोनेशिया मलेशिया में देखेंगे तो वो लोग शादी होते से उनका जो हनीमून ट्रिप होता है वो हज होता है माशाल्लाह, यानी शादी के बाद पहला विज़िट वो करते हैं हज के लिए, उमरा के लिए। सुभान अल्लाह, आप देखें यानी उनके यहाँ कॉन्सेप्ट ये है कि जवानी में हज किया जाए, और ये बिल्कुल सही बात है, और हमारे यहाँ कॉन्सेप्ट ये है कि बुढ़ापे में हज किया जाए। क्यों? जवानी ही तो आपकी, जब आप ताकतवर होते हैं, आप अल्लाह ताला की इबादत, उसकी इताअत ज़्यादा अच्छे तरीके से कर सकते हैं। तो आज हमारे बूढ़ों का भी वही हाल है अक्सरियत का, और नौजवान नस्ल का भी यही हाल है, कि इतना हम टेम्प्ट हो गए हैं लाहवल हदीस में। अब आप सोच लीजिए कि ये उस ज़माने की बात है कि उस ज़माने में वो लोग इस तरह से अट्रैक्ट करते थे, तो आज कितना नहीं होता होगा। अब तो ज़माना दिन ब दिन तरक्की करता जा रहा है ना, जो अब क्या कहेंगे, जो शैतानी जहन के लोग हैं उनकी कारस्तानियाँ, उनके शरारतें, उनके लोगों को टेम्प्ट करने के तरीके, ज़राए वो बढ़ते चले जा रहे हैं, और किस तरह से आज यानी मेजॉरिटी को किस तरह से अट्रैक्ट कर लिया है लाहवल हदीस में। आज कहाँ वक्त गुजरता है हमारा ज़्यादा, आप बताइए? क्या हमारा वक्त कुरान की तिलावत में, कुरान को पढ़ने में, कुरान को समझने में, कुरान को पहुँचाने में गुजरता है, या कोई अच्छी किताब का मुतालिया करते हुए गुजरता है जिससे हमारी सीरत संवर सके, जिससे हम रसूलुल्लाह सल्लम की सीरत का मुतालिया कर सकें, सहाबा की सीरत का मुतालिया कर सकें? आज हमारे पास इन्हें रीडिंग के नाम पर तो कोई चीज़ है ही नहीं, स्कूल मारे बांधे पढ़ लेते हैं और स्कूल की किताबें भी मारे बांधे पढ़ लेते हैं ज़बरदस्ती, वरना उसका भी शौक़ नहीं रहा बच्चों को। और अब तो आप देखें कि यानी अब तो 2 साल से 1.5 साल से स्कूल्स बंद हैं ना, अब बच्चों का हाल क्या हो गया कि उनको लिखना भी नहीं आ रहा है, उनको क्लासरूम में बैठना गवारा नहीं है, उनको पढ़ना गवारा नहीं है, और वो चूँकि लैपटॉप पर, मोबाइल पर ही क्लासेस हो रही हैं, तो वो इतना अट्रैक्ट हो गए हैं कि बच्चे अब उनको, वो जूम पर नहीं जाते हैं क्लासरूम में, बल्कि वहाँ से वो दूसरी चीज़ों की तरफ चले जाते हैं। गेम्स, क्लास चल रही होती है, टीचर उधर क्लास ले रही होती है, कहते हैं ऑनलाइन ही गेम्स चल रहा होता है। बताइए कितनी दुख की बात है, यानी और ये अट्रैक्ट किया गया है, ये एक पूरी चाल है असल में, कि कैसे यानी माइंड सेट किया जाए लोगों का, कैसे माइंड को डाइवर्ट किया जाए अच्छे काम की तरफ से हटाकर बुरे काम की तरफ लाना, अच्छे रास्ते अच्छाई की तरफ से हटाकर, नेकी के रास्ते की तरफ से हटाकर उनको बुराई के रास्ते पर लाना। क्योंकि जो अट्रैक्शन बुराई में है बज़ाहिर, जो लज्जत और मज़ा बुराई में आता है, नासमझ लोगों को लगता है कि यही तो मज़ा है, यही तो इन्जॉयमेंट है, लेकिन जो अल्लाह के नेक बंदे होते हैं उनकी तो आँखों की ठंडक, उनके तो दिल का सुरूर अल्लाह की किताब में है। आप देखिए कुरान पढ़कर जो दिल को सुकून मिलता है, چاہے وہ تلاوت قرآن ہو، چاہے قرآن کا سمجھنا ہو، چاہے تلاوت خود کرنا ہو، چاہے تلاوت سننا ہو۔ اب جب ڈفرینٹ قاریز کی تلاوت سنتے ہیں، الحمدللہ کسی کسی کی آواز میں اللہ تعالیٰ نے اتنا سوز دیا ہے کہ جب ہم قرآن سنتے ہیں تو ایسا لگتا ہے جیسے گوئے کہ ہم ہواؤں میں محسوس کر رہے ہوتے ہیں اپنے آپ کو، اتنا خوبصورت انداز ہوتا ہے ماشاء اللہ۔ تو اللہ کے کلام میں جو تاثیر ہے، اس سے جو دلوں کو اطمینان اور سکون ملتا ہے، وہ کہیں اور مل ہی نہیں سکتا۔ جو لوگ کہتے ہیں نا کہ میوزک کہتے ہیں روح کی غذا، لا حول ولا قوۃ الا باللہ، سب سے جھوٹی بات ہے۔ میوزک سے تو انسان، اس پر تو ایک رپورٹ شائع ہوئی تھی، ایک اگر آپ آن لائن دیکھیں گے تو آپ کو رپورٹ اس مل بھی جائے گی میرے خیال سے، کہ میوزک کی وجہ سے اتنے قتل ہوتے ہیں، میوزک کی وجہ سے انسان ہی جان میں مبتلا ہو جاتا ہے، یعنی ایک طرح سے کریزی بن جاتا ہے میوزک کی وجہ سے انسان، اور جتنے برائی اور گناہ کے کام ہوتے ہیں میوزک کی وجہ سے ہوتے ہیں۔ اور جو اسپیشلی جو پاپ میوزک جس کو کہتے ہیں، یا کہا جاتا ہے کہ ایک سانگ تھا جس میں گانے والے نے یہ گایا تھا، آئی ول کل یو آئی ول کل یو، تو کہا جاتا ہے کہ گانا سن سن کر ایک شخص نے اپنے ہی پاس کسی بیٹھے ہوئے اپنے ہی بھائی بہنوں میں سے کسی کو قتل کر دیا۔ لا حول ولا قوۃ الا باللہ، کتنی بری بات ہے۔ تو یہ گانے انسان کو لہو لعب، گناہوں میں مبتلا کرتے ہیں، زنا کی طرف لے کر جاتے ہیں۔ گانا یا موسیقی شروعات ہے اصل میں اس راستے کا دروازہ کھولنے کی۔ اللہ تعالیٰ بس ہماری اولاد کو، ہمارے بچوں کو، ہماری جنریشن کو، ہماری نسلوں کو بھی اللہ تعالیٰ سے محفوظ رکھے، اور اس کی جو قباحتیں ہیں، اس کی جو برائیاں ہیں، اس کے جو اثرات ہیں، برے اثرات، اس کے بارے میں جب تک جانیں گے نہیں تب تک ہم اس سے محفوظ نہیں رہیں گے۔ تو قرآن کی دعوت کو روکنے کے لیے آج سے 1400 سال پہلے بھی ایسی چیزیں لائی گئیں، خریدی گئیں، اور یہاں اللہ تعالیٰ فرما رہا ہے کہ اس نے کیوں خرید کر لایا، میں یشتری لہو الحدیث، کہ وہ خرید لاتا ہے کلام دل فریب، لیدل عن سبیل اللہ، کیوں خرید کر لاتا ہے، تاکہ لوگوں کو اللہ کے راستے سے بھٹکائے، اور پھر کیا ہے، بغیر علم، اس کو علم بھی نہیں ہے، اگر اس کے پاس علم ہوتا تو کبھی یہ کام نہ کرتا۔ اس سے پتہ چلتا ہے کہ علم اور شعور اور آگہی کتنی بڑی نعمت ہے۔ آج بھی آپ دیکھیں کہ بہت سارے لوگ خرید کر لاتے ہیں ساری چیزیں۔ پہلے زمانے میں آپ نے دیکھا ہوگا کہ جو کیسٹس وغیرہ ہوتی، اب تو آج کل ہر چیز آن لائن اویلیبل ہے، فری مل جاتی ہے، کوئی بھی قسم کی، چاہے وہ میوزک ہو یا کوئی بھی چیز ہو، فری ملتی ہے۔ لیکن پہلے زمانے میں تو آپ کو اس کی شاپس ہوتی تھیں، اور وہاں سے جا کر آپ کو اس کی سی ڈی یا کیسٹ خرید کر لانی پڑتی تھی۔ تو یہ کلام دل فریب خرید کر لاتا ہے، تاکہ لوگوں کو اللہ کے راستے سے بھٹکائے، اور وہ بھی اس بغیر علم کے۔ تو کیا یہ کام آج بھی ہو رہا ہے، اور کس طرح سے ہو رہا ہے؟ آپ خود سوچتے جائیے، ہو سکتا ہے مجھ سے زیادہ اچھے آئیڈیاز آپ کے پاس ہوں، مجھ سے زیادہ اچھی باتیں آپ کے ذہن میں آ رہی ہوں، کیونکہ ہر ایک کو اللہ تعالیٰ نے الگ الگ صلاحیت دی ہے، ہر کوئی اپنے ذہن سے سوچتا ہے۔ تو آپ سوچئے کہ آج کون کون سی چیزیں جو ہمیں اٹریکٹ کر رہی ہیں یا کرتی ہیں، جو ہمیں اللہ کے کلام سے دور کر دیتی ہیں، جو ہمیں قرآن پڑھنے سے محروم کر دیتی ہیں، جو ہمیں قرآن کو ایک طرف رکھنے پر مجبور کر دیتی ہیں کہ اچھا ابھی کیا پڑھیں، بعد میں پڑھیں گے۔ اور یہ نوجوانی کے کام تھوڑی ہے، قرآن پڑھنا پڑھانا، نمازیں پڑھنا، نیک بننا، یہ تو سب بڑھاپے کے کام ہیں، جب ریٹائرڈ لائف ہوگی تب پڑھیں گے۔ لا حول ولا قوۃ الا باللہ، اللہ تعالیٰ محفوظ رکھے ایسی سوچ سے۔ تو شیطان نے اس طرح سے ہمیں اٹریکٹ کر دیا ہے کہ ابھی تو تم ینگ ہو، ابھی تو انجوائے کرنے کے دن ہیں، ابھی تو بس یہی سارے کام کرنے ہیں، یہ کیا دینداری کا ایک وہ لگا رکھا ہے۔ تو قرآن کی دعوت کو روکنے کے لیے کفار مکہ نے ہر طرح سے کوشش کی تھی، اپنی ساری ایفرٹ لگا دی تھی ان لوگوں نے، ہر طرح سے، ایون اپنا پیسہ بھی خرچ کیا۔ کلام دل فریب اس نے خرید کر لائے، میں یشتری لہو الحدیث، اس نے لہو الحدیث خرید کر لائے، کیونکہ صحابہ کہا کرتے تھے کہ اس نے ایسی لونڈیاں خرید لائی تھیں جو گانا بجانا جانتی تھیں، جو گانے بجاتی تھیں، اور قرآن پڑھنے والوں پر ان کو وہ مسلط کر دیتا تھا، نظر بن حارث، تاکہ قرآن سے ان کا ذہن ہٹ جائے، وہ اسلام کے راستے پر نہ چل پائیں۔ تو ایسے لوگ آج بھی دنیا میں موجود ہیں جو اس طرح سے لوگوں کو نیکی کے راستے سے روکنے کی کوشش کرتے ہیں۔ آج بھی یہ حربہ استعمال کیا جا رہا ہے، آج بھی نظر بن حارث کے جیسے لوگ ہیں، وہ تو اس وقت عراق گیا تھا، آج آپ کو کہیں جانے کی ضرورت ہی نہیں ہے، آج انٹرنیٹ جو موجود ہے پوری دنیا، آپ اس میں کہتے ہیں کہ وہ ایک گلوبل ولیج جو بات کہی جاتی ہے، کہ آپ پوری دنیا میں جہاں جو برائی ہو رہی ہے وہ سب دیکھ سکتے ہیں، اور ایون جو اچھائی ہو رہی ہے وہ بھی دیکھ سکتے ہیں، دونوں چیزیں کھلی ہوئی ہیں آپ کے سامنے۔ لیکن آپ دیکھیں کہ میجورٹی کس طرف جاتی ہے، اگر آپ رپورٹس پڑھیں گے کہ سب سے زیادہ کون سی ویب سائٹ یوز ہوتی ہے، کس ایج کے لوگ کرتے ہیں، اور کب کی جاتی ہے، تو رات کے وقت کی جاتی ہے، فحاشی والی جتنی ویب سائٹس ہیں، میوزک والی جتنی ویب سائٹس ہیں، سب سے زیادہ اس پر وزٹ کیا جاتا ہے، اور मेजॉरिटी करती है उस पर, यानी उसकी कोई लिमिट ही नहीं है। और ऐसे ऐसे फहाशी के दरवाज़े खुले हुए हैं ऑनलाइन। पहले ज़माने में भी तो आपको घर से निकलकर बाहर जाना पड़ता था, कोई लोग देखते थे तो उसके डर से भी लोग बुरे काम नहीं करते थे। बहुत सारे लोग इसी वजह से बुराई से रुक जाते थे कि लोग देख लेंगे। अल्लाह का डर तो नहीं होता था, लोगों का डर ज़्यादा होता था। वो भी अच्छी बात नहीं, असल चीज़ तो अल्लाह का डर होना चाहिए, अल्लाह का खौफ होना चाहिए इसकी सज़ाओं का। लेकिन आज तो किसी चीज़ का डर और खौफ ही नहीं रहा। आप अपने कमरे में बंद है, आपका आपके हाथ में आपका मोबाइल है, आप किसी भी वेबसाइट पर जा सकते हैं, किसी को क्या पता और किसी को क्या खबर, लेकिन अल्लाह सुभान तआला जानता है। तो यही तो यकीन होना चाहिए। ये इल्म अगर होगा, ये यकीन की कैफियत होगी, जब कुरान पढ़ेंगे तो ये इल्म आएगा ना, ये यकीन उसी वक्त होगा। ये अल्लाह की ज़ात पर यकीन कि वो अलीम है, अलखबीर है, अलबसीर है, वो हमारी हर हरकत को नोट कर रहा है, हमारी हर हरकत कैमरे में कैच की जा रही है, उसको महफूज किया जा रहा है। अगर ये सब हमारे जहन में होगा तो हम खुद ही बुराई से बच जाएंगे। हम क्यों जाएंगे ऐसे ख़राब वेबसाइट पर, हम क्यों जाएंगे ऐसी फहाशी वाली वेबसाइट पर। तो आज लोगों को मशगूल करने के लिए, लोगों को गुमराह करने के लिए ऐसे बहुत सारे वेबसाइट्स हैं अवेलेबल हैं, जिसमें इंसान आराम से चला जा सकता है और फिर वो उसमें इस कदर इन्वॉल्व हो जाता है कि उसे कोई ख़बर नहीं रहती कि मेरा कितना वक्त गुजरा। लोगों की पूरी रात रात गुजर जाती है, कुछ लोग घंटे लगा देते हैं, बैठे रहते हैं लैपटॉप के आगे, अपने मोबाइल के आगे। तो क्या ये वक्त का हिसाब हमको नहीं देना पड़ेगा? और हम जो भी कुछ हम कर रहे हैं आज, ये ज़िंदगी तो हमको अल्लाह ताला की दी हुई ज़िंदगी है, हमको कल इसका हिसाब देना है। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि इब्ने आदम के कदम हिल ना सकेंगे जब तक कि वो 5 सवालों के जवाब न दे दे कि उम्र कहाँ गुजारी, जवानी किन कामों में लगाई। 2 सवाल उम्र से रिलेटेड है, आप सोच लीजिए कि उम्र का सवाल अलग होगा और स्पेशली जो यंग एज थी आपकी उसका सवाल दोबारा होगा कि जो जवानी थी वो किन कामों में गुजारी, माल कहाँ से कमाया, कहाँ खर्च किया, और जो इल्म हासिल किया था उस पर कहाँ तक अमल किया। तो ये सवालों के जवाब दिए बगैर आप आगे बढ़ नहीं सकेंगे, हम आगे बढ़ नहीं सकेंगे। तो आज आप देखें कि खेल तमाशों के नाम पर, सकाफत के नाम पर लोगों को किस तरह से लगवियात में उलझाया जाता है, किस तरह से मशगूल किया जाता है। और ये क़ुरान के दुश्मनों का हमेशा से ये शियार रहा, हमेशा से उनकी ये कोशिश रही कि लोगों को खेल तमाशों में मशगूल कर दें। आज आप देखें गेम्स की वजह से, यानी कितनी महंगी, जो वर्ल्ड कप होता है तो कितनी महंगी टिकट्स होती हैं। जिस कंट्री में वर्ल्ड कप होता है समझो उसके लिए तो ख़जानों के दरवाज़े खुल गए। क्यों? क्योंकि लोग पैसा पानी की तरह बहाते हैं, वहाँ के होटल्स, वहाँ के खाने पीने की चीज़ें, वहाँ के हर चीज़, हर एक का बिक्रा होता है। लोग दूर दराज से, कई कंट्रीज से अपना पैसा खर्च करके आते हैं, किस लिए? वो गेम्स देखने के लिए। ठीक है, इस्लाम गेम्स खेलने से, देखने से मना नहीं करता है, लेकिन उसके लिए अपना इतना वक्त लगाना कि इधर जो हमारा असल मकसद है ज़िंदगी का, जो हमारा असल टारगेट है, हदफ है, उससे हट जाना और अपने आप को उसी में मशगूल कर लेना लगवियात में, कि जिसकी वजह से आप अल्लाह ताला के आगे झुक भी नहीं पा रहे, आप नमाज़ें नहीं पढ़ पा रहे हैं, आप अल्लाह ताला की किताब को खोल नहीं पा रहे हैं, आपके पास टाइम ही नहीं है, कहाँ जा रहा है टाइम आपका, आप सोचिए। तो मुझे और आपको अपना एहतसाब करने की ज़रूरत है कि मेरा ज़्यादा टाइम कहाँ जाता है, कहीं मैं लाहवल हदीस में तो मुबतला नहीं हूँ, मैं किसी तरह से कोई ऐसे कामों में तो मशगूल नहीं हूँ जो मुझे अल्लाह की याद से गाफिल कर देते हैं, जो मुझे अल्लाह के कलाम से गाफिल कर रहे हैं, जो मुझे अपने दीन इस्लाम की बातें जानने से गाफिल कर देते हैं या कर रहे हैं। आज हमें से कितने लोग हैं जिन्होंने इस्लाम के बारे में, खुद मुसलमानों ने सही बात जानी हो, हमने कितनी किताबों का मुताला किया, हमें सहाबा के बारे में क्या मालूमात है, हमने क़ुरान को कितनी दफ़ा पढ़ा समझकर या कितनी उसकी तिलावत की, और हमको तिलावत कितनी अच्छी आती है, क़ुरान पढ़ने के लिए हम कितना टाइम लगाते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और सहाबा तो अपना पूरा वक्त उस पर लगा देते थे, दिन के कामों में मशगूल होते थे तो पूरी रात उसमें लगा देते थे कुरान में। आज हमारी रातें कहाँ गुजरती हैं, किन कामों में गुजरती हैं रातें, क्या सुनते हुए और क्या देखते हुए गुजरती हैं रातें, अल्लाह का कलाम सुनते हुए गुजरती हैं या कुछ लाहवल हदीस सुनते हुए या लाहवल हदीस देखते हुए, अल्लाह ना करे। तो एक्चुअली ये एक बहुत बड़ी चाल है जो शैतान चलता आ रहा है शुरू से, जैसे नज़र बिन हारिस ने उस वक्त किया था, कुफार मक्का ने किया था, और आज तक ये चाल चली जा रही है कि लोगों को खैर से और इस्लाम से रोका जाए, लोगों को नेक कामों से रोका जाए, लोगों को भलाई के रास्ते पर चलने से रोका जाए। कितनी चीज़ें हैं आज आप देखें अट्रैक्ट करने के लिए, कोई एक है چونکہ ہم لوگ تو صرف واٹس ایپ سے واقف ہیں، یہ باقی دوسری چیزیں تو معلوم بھی نہیں ہم کو، لیکن فیس بک، ٹویٹر، اسنیپ چیٹ، انسٹاگرام اور پتہ نہیں کتنے گرام کیا کچھ ہے، یوٹیوب ہے اور پتہ نہیں کیا چیز، کیا کیا چیزیں ہیں، ہم کو تو معلوم بھی نہیں ہے، اتنا علم بھی نہیں ہے، لیکن کہاں کہاں سے انسان بچے آپ بتائیے، کیسے بچے؟ تو آج بھی جو لوگ دین کی طرف آنا چاہتے ہیں، جو نیکی کے راستے پر چلنا چاہتے ہیں، جو اپنی زندگی کا مقصد اسلام کی تبلیغ یا اسلام کو پھیلانے کی کوشش کرنا چاہتے ہیں، تو ان کو بے وقوف کہا جاتا ہے، کہتے کہ اس عمر میں نیکی، ابھی سے نماز پڑھنا شروع کر دیا آپ کے بچے نے، او اتنی بڑی داڑھی رکھ لی، تھوڑی سی داڑھی تو کم کراؤ، لوگ ٹیررسٹ سمجھیں گے، نعوذ باللہ، لا حول ولا قوۃ الا باللہ۔ اچھا، یہ دن رات سر پر دوپٹہ اوڑھے رہتی ہے، نہیں بھی ہمیں تو ایسی لڑکیوں سے شادی بھی نہیں کرنی ہے، پھر ہمارے ارمان کیا نکلیں گے، اتنی کم عمر میں دینداری، یہ کیا بات ہوئی، بے وقوفی ہے۔ کہتے ہیں اپنی بیوٹی کو آپ دکھا نہیں رہے تو بیوٹی کس کام کی، اس طرح سے بہکایا جاتا ہے ابایا پہننے والوں کو، پردہ کرنے والوں کو۔ تو آپ دیکھیں کہ شیطان کے ہتھ کنڈے بھی کتنے زیادہ ہیں نا، کتنی اس کی جو باتیں اور چالیں ہیں کتنی خوبصورت ہوتی ہیں۔ اب جو نوجوان نسل ہے کیا بیچاری، وہ تو بچے تو نہ سمجھ ہی ہوتے ہیں نا، وہ تھوڑی تجربے سے گزرے ہوتے ہیں، تو وہ تو ایسی باتوں میں بہت جلد آ جاتے ہیں۔ پھر کہتے کہ اچھا ینگ ایج ہے، سگریٹ نہیں پیتے ہو، حیرت کی بات ہے، جوانی کیا فائدے کی، کہتے ہیں کیا اس طرح سے بڑھاپے کی طرح گزار دو گے جوانی، اس طرح سے نوجوان لڑکوں کو اٹریکٹ کیا جاتا ہے۔ کیوں آج لوگ برائی میں زیادہ مبتلا ہوتے ہیں، بری صحبت سے، جو برے دوست ہیں وہ ان کو اٹریکٹ کرتے ہیں، کھینچ لاتے ہیں کہ نہیں بھی تم بھی یہ کام کرو۔ تو پہلے تو لوگ باہر جایا کرتے تھے، برے کاموں کے لیے گھر سے نکلنا پڑتا تھا اصل میں پہلے، لیکن اب تو ہر قسم کی تفریح آپ کو گھر بیٹھے مہیا کر دی گئی ہے۔ اب تو پیسے بھی نہیں خرچ کرنے، پہلے تو لہو الحدیث خریدنا پڑتا تھا، جا کر ٹکٹ خریدنا پڑتی تھی نا آپ کو پہلے دیکھنے جانے کے لیے، یا کچھ اور ہوتا تھا، اب تو کچھ خریدنے کی بھی ضرورت نہیں، آپ اپنی آپ کی انگلی کا ایک کلک آپ کو سب سیر کروا دے گا، کسی ویب سائٹ پر چلے جائیے، کسی چینل پر چلے جائیے، آج آپ کے لیے ہر چیز اویلیبل ہے، ہر چیز۔ تو ایسا ہوتا ہے کہ ہم قرآن لے کر بیٹھیں یا کوئی اچھی کتاب کو مطالعہ کریں، آپ دیکھیں اتنے ڈسٹریکشن آتے ہیں حد سے زیادہ، سارے ڈسٹریکشن آپ کو اسی وقت آئیں گے، یہ تو قرآن پڑھتے ہوئے یا قرآن کی کلاس کے وقت، یا اگر آپ کوئی قرآن کی کلاس جوائن کرنا چاہ رہے ہیں، یا آپ نے اپنی زندگی کا کوئی مقصد بنا لیا ہے، لیکن آپ دیکھیں اس وقت لوگ آپ کو کس طرح سے بہکائیں گے، کس طرح سے ٹیمپٹ کریں گے چیزیں آپ کو، بہت ساری چیزیں، دنیا کی چیزیں، کہ اچھا میں اس کی بجائے یہ بھی کر سکتی ہوں، یہ کیا میں ابھی سے اپنی زندگی کو ان جھمیلوں میں اٹکا رہی ہوں اور لگا رہی ہوں، کیا ضرورت ہے مجھے ابھی سے قرآن پڑھنے کی یا نیک کام کرنے کی، ابھی تو زندگی پڑھی ہے، بعد میں دیکھیں گے بڑھاپے میں، اس طرح سے شیطان بہکاتا ہے۔ تو جب بھی ہم کوئی نیکی کا کام کرنے کے لیے بیٹھتے ہیں، قرآن لے کر بیٹھتے ہیں، کوئی اچھی کتاب کا مطالعہ کرنے بیٹھتے ہیں، فوراً کوئی نہ کوئی ایک ٹون آ جائے گی ہمارے میسج کی، اور بس جو قرآن ہاتھ میں لے کر بیٹھے تھے رکھ دیا ایک طرف، اب میسج دیکھنے میں لگ گئے، اب رہ گیا قرآن پڑھنا، اور اب میسیجز ہی دیکھنے میں چلے وقت چلا گیا، اب پھر ایک کے بعد ایک۔ اب مجھے تو لگتا ہے واٹس اپ زیادہ تکلیف دہ ہے، پہلے زمانے میں ہم کم از کم فون کر لیا کرتے تھے، اور معلوم تھا کہ فون بہت مہنگا ہے، یہاں پر تو ایس ٹی سی بہت مہنگا پڑتا ہے، جو فون کال ہوتی ہے اس میں کوئی آپ کو کنسیشن بھی نہیں ملتا ہے، تو فون پر مختصر بات کرتے تھے، ہو جاتی تھی بات ختم، فون رکھ دیا۔ اب تو وہ گھنٹوں واٹس ایپ پر چیٹنگ ہوتی ہے، اور لکھنے میں ٹائم الگ جا رہا ہے، اور پھر ایک کے بعد ایک جواب آتے جاتے ہیں، سوال جواب سوال جواب، اور پھر وہ اتنا ٹائم چلا جاتا ہے پتہ بھی نہیں چلتا۔ تو بات کو جلدی ختم کریں، اگر کوئی ہے، اور پہلی بات تو ہر وقت ہر جگہ ہم کو موبائل کی کیا ضرورت ہے، اتنی پہلے زمانے میں بھی تو وقت گزرتا تھا، پہلے زمانے میں تو لوگوں نے زندگی گزاری ہے، ایسا نہیں کہ انہوں نے کوئی بیکار زندگی گزاری ہے، الحمد للہ اچھی زندگی گزاری، تو 24 گھنٹے کیا ضرورت ہے کہ ہم اس کو آن ہی رکھیں۔ تو بہرحال آپ دیکھیں کہ آپ کی اپنی زندگی میں ایسی کون سی چیزیں ہیں، کیا اٹریکشن ہیں جو آپ کو قرآن سے روکتے ہیں۔ اور ایک حدیث میں آتا ہے کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ آخری زمانے میں خصف، قذف اور مسخ ہوگا، یعنی زمینوں کا دھنسنا، چہروں کا بگڑنا، اور کسی چیز میں کمی ہو جانا۔ تو پوچھا گیا کہ یا رسول اللہ یہ کب ہوگا، کہا گیا کہ جب گانے بجانے کے آلات اور گانے بجانے والی عورتیں عام ہو جائیں گی، اور شراب کو حلال سمجھ لیا جائے گا۔ آج آپ دیکھیں کتنے بہت سارے ایسے علماء سو ہیں جنہوں نے کہا کہ جو ہلکی شراب ہوتی ہے جائز ہے، ایسے فتوے بھی دے دیے ہیں۔ تو گانے بجانے کے آلات یا گانے بجانے والی عورتیں عام ہوں گی، آج آپ دیکھ لیں کہ کتنی ایسی عورتیں ہیں جو گانے بجانے کا کام کرتی ہیں، اور آلات موسیقی تو کتنے زیادہ عام ہو گئے ہیں۔ تو نیک کام سے انسان کب رکتا ہے، کب وہ نیک کام کو ڈیلے کرتا رہتا ہے یا ٹالتا رہتا ہے؟ جب اس کے سامنے اس طرح کے اٹریکشن آتے جاتے ہیں، جب اس طرح سے اس کو ٹیمپٹ کیا جاتا ہے فضولیات میں، لغویات میں، لہو الحدیث میں۔ تو یہاں پر اس شخص نے لہو الحدیث یعنی کلام دل فریب خرید لایا تھا، اور تاکہ وہ اللہ کے راستے سے لوگوں کو بھٹکانا چاہتا تھا۔ تو اس سے مراد ہر وہ بات، شغل یا کھیل یا تفریح ہے جو انسان کو اللہ کی یاد سے غافل کر دے یا غافل رکھے، خواہ یہ شغل یعنی مشغولیت، یہ جو بزی ہو جانا گانا بجانا ہو، یا ڈرامے ہوں، یا کلب گھروں کی تفریحات ہوں، یا ٹی وی کا شغل ہو، یا ڈرامے اور سنیما ہوں دیکھنا۔ تو لہو الحدیث کا اطلاق ہر مذموم کاموں پر ہوتا ہے، ایسی مشغولیت جو مذموم ہو۔ اور ابو امامہ رضی اللہ عنہ کہتے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ نے مجھے رحمت للعالمین بنا کر بھیجا ہے، اور میرے رب نے یعنی میرے رب عز و جل نے مجھے حکم دیا ہے کہ میں باجوں، گاجوں، سازوں، مضراب، بتوں، سلیبوں اور جاہلیت کے تمام کاموں کو ختم کر دوں۔ اور رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ گانا بجانا، یہ گانا بجانا کرنے والی عورتوں کو نہ بیچو، نہ خریدو، اور نہ انہیں یہ کام سکھاؤ، اور ان کی اجرت حرام ہے۔ تو کچھ لوگ ہوں گے جو ان چیزوں کو کچھ اور نام رکھ کر جائز قرار دیں گے، لیکن یہ سب ناجائز ہیں۔ تو بہرحال اس شخص نے یہ چیزیں خرید کر لایا تھا تاکہ اللہ کے راستے سے لوگوں کو روک سکے، قرآن کی دعوت سے لوگوں کو روک سکے۔ آپ دیکھیں الحمدللہ ابھی یہ رمضان کا مہینہ ہے نا، اور ماشاءاللہ آپ لوگ بھی اس سے جڑے ہوئے ہیں الحمدللہ۔ کچھ لوگ دورہ قرآن کر رہے ہیں، کچھ لوگ کچھ اور ڈفرینٹ چیزوں میں مشغول ہیں، الحمدللہ اللہ تعالیٰ کا کتنا شکر احسان ہے۔ لیکن اپنی اس مشغولیت کو ڈراپ نہ کریں، چھوڑیں نہ، اپنے آپ کو کوئی ایسی علمی مجلسوں سے اٹیچ کر لیں، اپنے آپ کو جوڑ لیں، مربوط کر لیں، اور اس سے کبھی نکلیں نہ۔ کیونکہ جیسے ہم اس چیز سے باہر نکلیں گے، اتنے اٹریکشن ہیں ہمارے لیے، اتنی مشغولیات ہم کو دے دی گئی ہیں کہ ہم اپنے آپ کو بچا نہیں سکتے، کیونکہ ہم بھی انسان ہیں، اور انسان تو مطلب اس کے اندر ہوتا ہی معاملہ، اس کا مادہ ہی رکھ دیا گیا کہ وہ جلدی اٹریکٹ ہو جاتا ہے ایسی چیزوں سے، اس کا نفس کھینچا چلا جاتا ہے برائی کی طرف۔ تو ہم کو اگر اپنے آپ کو برائی سے بچانا ہے، بری مصروفیت سے بچانا ہے، ایسے برے کاموں میں مشغول ہونے سے اپنے آپ کو بچانا ہے، تو اچھے کاموں میں اپنے آپ کو مشغول کریے، دینی مجالس اٹینڈ کریے، دینی کاموں میں لگ جائیے۔ آپ دیکھیں آپ کو لغویات کے لیے ٹائم ہی نہیں ملے گا، یعنی بعض اوقات تو جو لوگ دین کا کام کر رہے ہیں اتنا مشغول ہوتے ہیں کہ ان کو فضول باتیں سوچنے کا موقع بھی نہیں ملتا الحمدللہ، تو کرنا تو بہت دور کی بات ہے۔ تو جب آپ اچھے کاموں میں مشغول ہوں گے، اچھے کاموں میں آپ لگے رہیں گے، اور یہی کاموں میں آپ انوالو ہوں گے، تو الحمدللہ آپ یہ تمام لہو الحدیث سے بچائیں گے۔ کیونکہ کب رکتا ہے انسان ایسے کاموں سے، اچھے کاموں سے، جب اس کے آس پاس والے یعنی اٹریکشن اس کے پاس ایک تو بہت زیادہ ہو، یا پھر اس کے پاس اس کے لوگ، آس پاس کے لوگ اس کے ایسے ہوں جو بیکار کے کاموں میں مشغول ہوں۔ اور آپ دیکھیں جو اللہ تعالیٰ کے نیک بندے ہوتے ہیں، جو جنت میں جانے والے لوگ ہوں گے، تو جنتیوں کی جو صفت بتائی گئی ہے کہ ان اللغو معرضون، کہ جب بھی کوئی لغو آتا ہے ان کے پاس تو وہ اعراض برتتے ہیں، اس سے ہٹ جاتے ہیں، اس سے گزر جاتے ہیں، اس میں انوالو نہیں ہوتے، اس سے اٹریکٹ نہیں ہوتے، بلکہ گزر جاتے ہیں وہاں سے۔ تو کیا کبھی میرے اور آپ کے سامنے کوئی ایسا اٹریکشن آتا ہے لغویات کا، لہو الحدیث کا، تو کیا ہم اس سے بچتے ہوئے گزر جاتے ہیں، ہم اس سے اعراض برتتے ہیں؟ ہم خود سوچیں اپنے بارے میں اور غور کریں، اور یہ بہت زیادہ ضروری ہے اس سے بچنا۔ اچھا، دوسری اہم بات یہاں جو بتائی گئی کہ وہ یہ کام کیوں کرتا ہے وہ شخص، وہ اس کے پاس علم ہی نہیں ہے، وہ بغیر علم کے اللہ کے راستے سے روکتا ہے لوگوں کو۔ اگر اس کے پاس علم ہوتا تو کبھی یہ کام نہ کرتا، یعنی وہ جو بھی چیزیں لا رہا ہے لوگوں کو دین سے روکنے کی، اس کے پاس اس کی کوئی دلیل ہی نہیں ہے، اور وہ اس قدر جاہل ہے کہ اللہ تعالیٰ کی ہدایت کے راستے پر چلنے کی بجائے، اتنی قیمتی چیز کو اپنانے کی بجائے، اس کے بدلے وہ تباہ کن چیز، برباد کرنے والی چیز خرید رہا ہے۔ کتنا بیوقوف ہوگا وہ شخص، آپ سوچیں۔ تو علم انسان کے اندر آگہی اور شعور پیدا کرتا ہے، علم حاصل کریے، یہ علم آپ کو بتائے گا کہ کیا صحیح ہے، کیا غلط ہے، کون سے کام آپ کے لیے فائدہ مند ہے، اور کون سے کام آپ کے لیے بیکار ہیں، جو آپ کو نہ کوئی دنیا کا فائدہ دے سکتے ہیں، نہ دین کا فائدہ دے سکتے ہیں۔ تو ثقافت جاہلیہ یعنی گانے بجانے، قصے کہانیاں، رقص و سرور کی محفلیں، اور اس کو ثقافت کا نام دے دیا گیا، کہتے ہیں کہ یہ کلچر ہے ہمارا، ثقافت ہے، اور اس کے نام پر پھر ایسے مشغول، ایسے بیکار کے کاموں میں مشغول ہونا، ہو جانا، اور پھر اللہ کی آیات کا مذاق بھی اڑانا، کیونکہ جب تک اللہ تعالیٰ کی آیات کا مذاق نہیں اڑائے گا، اس کی بات کو لوگ کیسے سنیں گے؟ تو پھر ایسا شخص اللہ تعالیٰ کی، قرآن والوں کا مذاق اڑایا جاتا ہے نا، آج آپ دیکھیں قرآن پڑھنے والوں کا مذاق اڑایا جاتا ہے، کہتے کہ ہاں یہ بڑے چلے ہیں اللہ والے، क्या कहते हैं मुल्लानी मुल्लान, इस तरह से इस तरह के जुमले कहकर तजलील की जाती है असल में कुरान पढ़ने वालों की। तो कुरान पढ़ने वालों का मजाक उड़ाते हैं, उनको बुरा भला कहते हैं, क्योंकि अगर उनको बुरा भला नहीं कहेंगे तो उनकी बात कौन कैसे सुनेगा, फिर उनकी बात को कोई कैसे मानेगा। तो ऐसा शख्स चूँकि अल्लाह की आयत का मजाक उड़ा रहा है, रसूल का मजाक उड़ा रहा है, लिहाजा उसके लिए अजाब मुहीन, रसुवा करने वाला अजाब होगा उसके लिए, जलील और रसुवा करने वाला अजाब। उसने अल्लाह के रास्ते से रोका था, लिहाजा उसके लिए इस कदर वर्स्ट किस्म का अजाब है जो सबके सामने उसको दिया जाएगा, जो उसकी रसवाई का बायस बनेगा। तो जो लोग भी इन कामों में ऐसे लगे हुए हैं कि जो अल्लाह के रास्ते से लोगों को रोकते हैं, कुरान के रास्ते से लोगों को रोकते हैं, लाहवल हदीस में मुब्तला करते हैं, तो फिर वो सोच लें कि उनके लिए रसवा कुन अजाब है। तो अल्लाह ताला फरमा रहे हैं कि जब उसको अल्लाह की आयत सुनाई जाती है तो ऐसे सुनते हैं गोया कि उसने सुना ही नहीं, कानों में पड़ भी जाती है तो उसको वो अनसुनी कर देता है, सुनी अनसुनी कर देता है, या उसके अंदर तकब्बुर है तो उसकी तकब्बुर की सज़ा उसको दर्दनाक मिलेगी कि ऐसे करता है गोया कि उसने सुना ही नहीं। ऐसे शख्स के लिए अल्लाह ताला फरमाने कि उसको अजाब अलीम की खुशखबरी सुना दो, अल्लाह ताला महफूज रखे। आज बहुत सारे लोग दुनिया में ऐसे हैं जो अपना उनका पूरे 24 घंटे कहाँ जाते हैं खुद उन्हें भी खबर नहीं होती, पूरे 24 घंटों में से उनको एक यानी 5 मिनट भी कुरान पढ़ने की तौफीक नसीब नहीं होती, वो अल्लाह की किताब को ना खोलते हैं ना देखते हैं। कुछ लोग तो ऐसे हैं जिन्होंने साल हर साल से कुरान ही नहीं पढ़ा है, कुछ लोगों ने मस्जिदों की शक्ल तक नहीं देखी साल भर से, बस ईद की नमाज के लिए चले गए। कुछ लोग हैं जब मौका मिलता है चले जाते हैं, वरना फिर वही लाहवल हदीस में मुब्तला होते हैं। और आप देखिए हर वो काम, चाहे ख़बरें पढ़ना ही क्यों ना हो, ख़बरें देखना ही क्यों ना हो, कुछ लोग ख़बरों के भी इतने ज़्यादा क्या कहेंगे जिसको एडिक्ट हो जाते हैं। तो ख़बरें देखना कोई फ़र्ज सुन्नत थोड़ी है, आप ख़बरें इतनी ज़्यादा पढ़कर और देखकर क्या कर लेंगे, क्या आप दुनिया को बदल सकते हैं? आप सिर्फ दुआ कर सकते हैं, ठीक है छोटी मोटी देख लीजिए भाई, ज़्यादा से ज़्यादा 15 मिनट लगा लीजिए ख़बरें देखने पढ़ने में, आधा घंटा लगा लीजिए। लेकिन कुछ लोगों की आदत ही होती है कि चैनल पर चैनल बदलते चले जाते हैं और घंटों उसमें लगा देते हैं, और ख़बरें देखने के लिए बाज़ वक़्त बाजमात नमाज भी छोड़ देते हैं लोग। तो आप देखें कि कैसे शैतान ने अट्रैक्ट किया उनको, कैसे लाहवल हदीस में उनको मुब्तला किया कि वो अल्लाह की याद से गाफिल हो गए, अल्लाह के आगे झुकने से वो पीछे रह गए। तो ऐसे शैतान अट्रैक्ट करता है। तो हर वो चीज़ जो आपको अल्लाह की याद से गाफिल कर दे वो लाहवल हदीस है। हम भी अगर इवन ऐसे कामों में मशगूल हों, चाहे बाज़ार हो सकता है वो म्यूज़िक ना हो सकता है वो गाने बजाने ना हो या इस तरह की चीज़ें ना हो, लेकिन इसके अलावा दूसरी चीज़ें जिसमें हम इतना मशगूल हो गए कि अल्लाह की याद से गाफिल हो गए, तो वो भी लाहवल हदीस ही कहलाएगा। लिहाजा उससे बचने की कोशिश करिए। और इसीलिए आप देखें कि जो क़यामत की निशानियाँ अल्लाह के रसूल ने बताई थी उसमें यह भी आता है कि अबू मालिक अशरी रदी अल्लाह अन्हु कहते हैं कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरी उम्मत के लोग शराब पियेंगे लेकिन उसका नाम कुछ और रख देंगे, उनकी सरपरस्ती में बाजे बजेंगे, गाने वालियाँ गाएंगी, अल्लाह ताला उन्हें ज़मीन में धंसा देगा और उनको बंदर और खंजीर बना देगा। ला हौला वला कुव्वता इल्ला बिल्लाह। और आपने फरमाया था कि बेशक अल्लाह ताला बेहयाई और फहश गोई को पसंद नहीं फरमाता। आपने यूँ फरमाया कि अल्लाह ताला बेहया और फहश गो से बुग़्ज़ रखता है, क़यामत कायम नहीं होगी यहाँ तक कि बेहयाई और फहश गोई आम हो, क़ता रहमी की जाए, हमसाए से नहीं पड़ोसी से बुरा सलूक किया जाए, खाइन को अमानतदार कहा जाए और अमानतदार को खाइन कहा जाए। आज यही हाल हो गया है हमारा, उल्टा मामला हो गया है कि जो बेचारे ईमानदार हैं उनको तो एक तरफ कर देते हैं, जो खाइन लोग हैं उनको सामने ले आते हैं, वो बड़े बड़े ओहदों पर फायज़ हैं। बेहयाई आज आम हो गई, आप ख़ुद देखें, पहले क्या हम इमेजिन कर सकते थे, तसव्वुर कर सकते थे कि मुसलमान घरों की लड़कियां इस तरह से बग़ैर अबाए के, बग़ैर दुपट्टे के जीन्स और टी शर्ट पहनकर कॉलेजेस जाएंगी। लेकिन आज आप देखें कि कैसे यानी दिन ब दिन कैसे बेहयाई बढ़ती चली जा रही है, दुपट्टा भी नहीं रहा, अबाया तो निकला ही निकला, दुपट्टा भी निकल गया, और फिर अब ऐसे टाइट कपड़े लिबास पहन कर जाना, फिर फहश गोई, बुरी बातें, ख़राब किस्म की बातें, या तो सिर्फ फिल्मों और गानों की बातें या बेहयाई की बातें। और अक्सरियत का हाल क्या है, जिनके दोस्त अहबाब ही ऐसे हैं, जिनकी सहेलियां ही ऐसी हैं कि जिसमें सिर्फ अपने फ्रेंड्स की बातें हो रही हो या फिर नामहरम लड़कों का जिक्र हो रहा हो, ये सब बेहयाई की बातें। तो रसूल अकरम ने फरमाया था कि क़यामत ऐसे ही वक्त कायम होगी। तो आज ये क्या है, आप हम देख रहे हैं कि ये वबाएँ जो फूट पड़ी हैं ये सब क्या है असल में, जो लाइलाज मर्ज़ होंगे, ऐसे मर्ज़ होंगे जो लाइलाज होंगे। क्यों? क्योंकि इंसानों के अपने हाथों की कमाई से, उसके गुनाहों की वजह से, अल्लाह ताला को भूल जाने की वजह से, अल्लाह ताला की जो हुरमतें हैं उसको पामाल करने की वजह से ये सारी चीज़ें होंगी। तो बहरहाल क़यामत की निशानियों में से है कि इल्म उठ जाएगा, जहालत छा जाएगी। जैसे अभी हमने पढ़ा ना कि बग़ैर इल्म के वो बहकाता है, तो ये जो इल्म उठ जाएगा इसी वजह से तो लोग बहक रहे हैं और गुमराह हो रहे हैं। جہالت چھا جائے گی، زنا عام ہوگا، شراب نوشی عام ہوگی، مردوں کی کمی اور عورتوں کی کثرت ہوگی، حتیٰ کہ 50-50 عورتوں کے لیے ایک مرد نگران ہوگا۔ اسے ہی بخاری کی حدیث ہے۔ تو جہالت کا پھیل جانا یہ بھی قیامت کے نشانوں میں سے ایک ہے۔ اور یہاں وہی بات بتائی کہ اس شخص کے پاس علم نہیں ہے جو لہو الحدیث خرید کر لاتا ہے، جو برائیوں میں مبتلا ہوتا ہے خود بھی اور دوسروں کو بھی برائیوں میں مبتلا کرتا ہے، وہ شخص کے پاس علم ہی نہیں ہے۔ اگر علم ہوتا تو وہ یہ کام نہ کرتا۔ تو آج کیا بات کی ضرورت ہے آپ بتائیے، کس بات کی ضرورت ہے کہ میں اور آپ علم کو پھیلائیں، علم کو عام کریں؟ آج ہم علم ہی تو حاصل نہیں کرتے نا، ہمارا دل ہی نہیں لگتا علم حاصل کرنے میں، کتابیں پڑھنے میں۔ ہم کہتے ہیں ایک بار شادی ہو گئی بس، اب پین اور پینسل سے ہمیں کیا لینا دینا، تو اب تو ہم کو صرف چولہا چکی کرنا ہے۔ تو چولہا چکی نہیں کرنا ہے، ہم کو اپنی آخرت بھی سنوارنا ہے، ہم کو علم کے راستے پر چلتے رہنا ہے اور علم کے راستے سے جڑے رہنا ہے ہم کو، تاکہ ہم اپنے اندر وہ آگہی، وہ شعور پیدا کر سکیں اور برائی اور اچھائی میں تمیز کر سکیں، اور برائی سے بچ سکیں اور اچھے راستے کی طرف چل سکیں، اور اپنے ہدف کو حاصل کر سکیں، جو ہمارا ٹارگیٹ ہے، جو ہمارا نصب العین ہے، اس کو ہم حاصل کر سکیں، اللہ تعالیٰ کی رضا مندی، اللہ تعالیٰ کی جنت۔ تو اس کے لیے پھر ہم کو لہو الحدیث سے بچنا ہوگا اور علم حاصل کرنا ہوگا، اور ایسی مجلسوں سے جڑے رہنا پڑے گا، ایسے لوگوں سے، ایسے لوگوں کی صحبت میں جڑے رہنا پڑے گا جو نیک کام کرنے والے ہوں، نیکی کی تبلیغ کرنے والے ہوں، قرآن پڑھنے اور پڑھانے والے ہوں۔ تو اپنی زندگی کا کچھ مقصد بنائیے۔ آپ دیکھیے کتنے گھنٹے آپ اللہ کی کتاب کے لیے لگاتے ہیں، کتنے گھنٹے آپ کی اللہ تعالیٰ کی عبادت میں گزرتے ہیں، کتنے گھنٹے آپ نیکی کے کاموں میں لگاتے ہیں، دوسروں کی خیر خواہی، دوسروں کے کام آنا، دوسروں کی مدد کرنا، کسی کو علم پہنچا دینا، کسی کو علم کی بات بتا دینا، کسی کو کچھ پڑھا دینا۔ تو آپ کا وقت ان کاموں میں گزرتا ہے یا اللہ نہ کرے لہو الحدیث میں گزرتا ہے؟ اور لہو الحدیث ہر وہ کام جو آپ کو اللہ کی یاد سے غافل کر دے، ہر اچھے کام سے آپ کو غافل کر دے، وہ لہو الحدیث ہے۔ تو ایسے شخص کے لیے تو پھر اس وقت عذاب ہے، اور اللہ تعالیٰ ہم سب کو اس سے محفوظ رکھے۔ تو بہرحال یہ جہالت کا پھیل جانا اور علم کا اٹھ جانا، اس سے بھی لوگ گمراہی میں مبتلا ہوتے ہیں اور بہت زیادہ گناہ کے کام پھر عام ہوتے چلے جاتے ہیں۔ تو لوگوں کو صحیح مقصد بتائیں زندگی کا، لوگوں میں اویئرنیس پھیلائیں کہ ہم لہو الحدیث سے خود بھی بچیں اور دوسروں کو بھی بچائیں۔ اور لہو الحدیث سے جب بچیں گے تب آپ کے پاس تو پھر وقت ہی وقت ہوگا، تو پھر وہ وقت کہاں لگائیں گے آپ؟ تو وہ وقت دین کا علم حاصل کرنے میں، دین کا علم دوسروں تک پہنچانے میں، قرآن پڑھنے پڑھانے میں، قرآن کو سمجھنے میں، قرآن کی تبلیغ اور اشاعت میں۔ تو قرآن کو جتنا آپ اپنی زندگی کا ساتھی بنائیں گے، اتنا ہی آپ کی زندگی سے لغویات اور لہو الحدیث ختم ہوتے چلے جائیں گے الحمدللہ۔ تو یہ قرآن ہم کو لہو الحدیث سے روکتا ہے، اور نیکیاں ہم کو لہو الحدیث سے روکتی ہیں، اور نیک لوگوں کی صحبت اور نیک لوگوں کے ساتھ اٹھنا بیٹھنا اور نیکی کے کام مسلسل انجام دیتے رہنا، یہی ہمیں لہو الحدیث سے بچا سکتا ہے۔ اور اللہ تعالیٰ سے دعا بھی کرتے رہیں کہ اللہ تعالیٰ ہم کو بیکار اور فضول کاموں سے بچا اور ہم کو اچھے کام میں مشغول کر دے، تاکہ اس کا اجر ہم کو دنیا اور آخرت دونوں میں ملے انشاءاللہ۔ آمین۔ سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔